सँगै बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ
प्यारा भाइ बहिनीहरू नमस्कार रेडियो बाल सिकाइ कार्यक्रमको 107 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउन्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
भाइ बहिनीहरू आज हामी कथा वाचनपछि शब्द गाँसौ नामक खेल खेल्छौ यो खेल दुईजना खेलाडीबीच खेलिने भएर तपाईँका परिवारका कोही एक सदस्यलाई पनि बोलाउनु होला है
आजको हाम्रो पहिलो तथ्य नेपाली हस्तकलाको बारेमा नेपाल संस्कृति र कलामा धेरै धनी देश हो यहाँको चालचलन धर्म रीतिरिवाज लवाई खवाई तथा हस्तकला संसारमा प्रसिद्ध छ नेपालमा कलात्मक हस्तशिल्पको इतिहास 6 शताब्दीमा शुरू भएको देखिन्छ जब विभिन्न धर्मले नेपालीहरूमा आफ्ना आधारहरू निर्माण गर्न खोजे त्यो बेलादेखि शुरू भएको नेपाली हस्तकला अहिले देश र विदेशहरूमा प्रसिद्ध छ
पहिलादेखि नै नेपालीहरूले सुकुल गुन्द्री चकटी साना मेचहरू र चप्पल पनि आफै बनाउने गर्थे उनीहरूले आफ्नो वरपरका वातावरणमा पाइने सामानहरूलाई आफ्नो ज्ञानमा आधारित भई आफूलाई आवश्यक सामानहरू बनाउँथे यस्तै ससाना मेचहरू र परालका जुत्ताहरू चकटी धार्मिक हिसाबले पनि चोखो मानिन्छ परालले घरको छाना छाउने परम्परा अहिले पनि नेपालको कतिपय ठाउँहरूमा छ यसरी नेपाली हस्तकला प्रौढ र वयस्कहरूका लागि आफ्नो सिप प्रयोग गरी फुर्सदको समयमा आफूमा भएका कला देखाउने माध्यम पनि हो
परम्परागत रूपमा पनि नेपालीहरूले विभिन्न हस्तकलाका उत्पादनहरू गरेका छन् जस्तै गाउँघरतिर किसानहरूले घुमको प्रयोग घामपानीबाट बच्न गर्दछन् धान रोप्दा आफ्नो सुरक्षाको निम्ति घुम प्रयोग गरिन्छ यो बाँसका लामा लामा पट्टीको प्रयोग गरी बनाइएको हुन्छ यो टाउको र शरीर ढाक्न बाँसले बनाइएको बाहिरी कपडा जस्तै हो बाँस बलियो हुन्छ र खराब मौसम पानी हुरीबाट पनि बचाउने हुनाले पहिला किसानहरू यसको धेरै नै प्रयोग गर्थे र हिजो आज भने यसको प्रयोग कम हुन थालेको छ
पहिला मानिसहरू नाम्लोको पनि निकै प्रयोग गर्थे डोको काठमाडौँ र अरू ठाउँहरूमा तरकारीहरू अन्नहरू पानीका भाँडाहरू इत्यादि बोक्नको साथसाथै घर बनाउने सामानहरू जस्तै इट्टा बालुवा बोक्न पनि प्रयोग हुन्छ कुनै कुनै ठाउँमा सानो सानो जनावर र कुखुरा पालनको लागि पनि कुखुराहरू डोकोमा थुनेर राख्ने चलन पनि छ पहिला मोटरगाडी नजाने ठाउँमा मानिसहरूले अलि ठूलो आकारको डोकोको प्रयोग गरी हिँड्न नसक्ने र अशक्तहरूलाई बोक्ने काम पनि गरिन्थ्यो डोको जीवनयापनको लागि पनि सजिलो पैसा कमाउने स्रोत हो किनभने आँखा नदेख्ने मानिसले पनि यसलाई आफ्नो सिप प्रयोग गरी आफ्नो जीविकोपार्जन गर्न सक्दछन्
हिजो आज बजारमा साना हस्तकला जस्ता धेरै संस्थाहरू खुलेका छन् जुन एउटा राम्रो आय आर्जनको स्रोत पनि हो हिमाली भेगमा पाइने बिरुवा अल्लोको धागो र ती धागोका सामानहरू जस्तै पछ्यौरा वालेट टी सर्ट कमिज ब्याग म्याट पस्मिना आदि उत्पादन हुन्छन् र विदेश निर्यात हुन्छन्
आजको आधुनिक युगमा मानिसहरूले आफूलाई सजिलो हुने र राम्रो किसिमको सामानहरू प्रयोग गर्छन् त्यसकारण पहिला पहिला मानिसहरूले चलाउने चीजहरू कम हुँदै वा लोप हुँदै गएको छ। नेपाली हस्तकलामा नेपाली कागजले पनि धेरै राम्रो भूमिका खेलेको छ र लोकता कागजदेखि लिएर मोती, ऊन, काठ, बाँस, धातु र माटोबाट बनेका सामानहरू देशले निर्यात गर्ने उत्पादनहरू हुन्।
हिजो आज महिलाहरूको आय आर्जन बढाउन उहाँहरूलाई सशक्तिकरण गरी हस्तकलामा अग्रसर गराउने कोशिशहरू पनि भएका छन्। महिलाहरू पहिलादेखि नै सिलाई बुनाईको काममा राम्रो भएको हुनाले उहाँहरूलाई कुनै किसिमको तालिमको जरूरत हुँदैन। त्यसकारण थोरै स्रोतले पनि राम्रो आय आर्जन हुने हाम्रो देशको हस्तकला उद्योग हो।
अहिले सरकारले पनि सातवटै प्रदेशहरूमा हस्तकलाको उद्योगको लागि विशेष पहल गरिरहेको छ र चाँडै नै सरकार र व्यापारीहरूको सहयोगबाट सबै ठाउँमा हस्तकलाको सामानहरू उत्पादन गरेर नेपालको हस्तकला संसारको विभिन्न देशहरूमा पुर्याउने योजना गरेका छन्।
आजको अर्को तथ्य प्याराग्लाइडिङको बारेमा। प्याराग्लाइडिङ एउटा अन्तर्राष्ट्रिय रमाइलो खेल हो। यसको संरचनामा हल्का ओजन, फ्री फ्लाइङ र फुट लन्च ग्लाइडर हुन्छ भने पखेटा मुनि कोकुन जस्तो स्पीड ब्याग हुन्छ। यसको हार्नेसमा पाइलट बस्दछन्। प्याराग्लाइडिङ गर्दा पाइलटहरूले भेरोमिटर, रेडियो, जीएनएसएस जस्ता साधनहरूमा भर पर्नुपर्ने हुन्छ। हावाको अधिकतम गति, हावा कुन दिशातिर चलिरहेको छ र कुन दिशामा प्याराग्लाइडिङ भइरहेको छ भनेर थाहा पाउन यी सामग्रीहरू चलाउने गरिन्छ। प्याराग्लाइडिङ अगाडि बढाउँदै जाँदा पाइलटहरूलाई बारम्बार हावाको तेज गतिमा बाधाहरू पनि आउन सक्छन्।
सन् 1995 नेपालमा प्याराग्लाइडिङ सुरु भएको हो। आजकल नेपालमा यो निकै चल्तीमा आएको छ। नेपाल यस्तो ठाउँ हो जहाँ धेरै तल्लो उपत्यकादेखि लिएर उच्च हिमाली क्षेत्र छ। हरिया उपत्यका, हिउँले ढाकेका पहाडहरू, निलो पानी बग्ने नदीहरू र अन्य धेरै प्राकृतिक दृश्यले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आकाशमा चिल जस्तै उड्न पाउँदा निकै खुसी हुन्छन्। यहाँका प्याराग्लाइडिङ गर्ने ठाउँहरूमा पोखरा, चापाखर्क, कोट डाँडा, गोदावरी, फुलचोकी, बन्दीपुर निकै प्रसिद्ध छन्।
भाइ बहिनीहरू, आज हामी मार्कस फिस्टरद्वारा लिखित कथा द रेनबो फिसको भाव अनुवाद डाक्टर शान्ता दीक्षितको आवाजमा सुनाउनेछौ। यस कथामा लेखक स्वयंले चित्राङ्कन गर्नुभएको हो। यो कथालाई कथा वाचकले नै भाव अनुवाद गर्नुभएको हो।
मार्कस फिस्टरले लेखेको र चित्र भरेको द रेनबो फिस भन्ने किताबलाई मैले इन्द्रेणी माछा भन्ने नामाकरण गरेर पढ्दैछु। समुद्रको एकदम भित्री भागमा गाढा निलो भएको ठाउँमा एउटा माछा बस्थ्यो। अरू अरू साधारण माछा जस्तो यो माछा थिएन। ऊ त समुद्रकै सबैभन्दा सुन्दर माछा थियो। उसका कत्लाहरू थरी थरी रङका थिए, निलो, हरियो, प्याजी। ती रङ्गी चङ्गी कत्लाहरूको बीच एकदमै सुन्दर चम्किलो चाँदी रङको कत्लाहरू बीचबीचमा घुसेको थियो। अरू सबै माछाहरू उसको सौन्दर्य देखेर चकित थिए। उनीहरूले उसलाई इन्द्रेणी माछा भनेर बोलाउने गरेका थिए। आऊ यता आऊ इन्द्रेणी माछा, हामीतिर आऊ न, हामीसँग खेल न भनेर जहिले पनि उनीहरूले इन्द्रेणी माछालाई बोलाउँथे। तर इन्द्रेणी माछा उनीहरू नजिकैबाट सलल्ल बगेर जान्थ्यो। घमण्डी भएर चुपचाप लागेर उसको आफ्नो कत्लालाई झल्काउँदै ऊ अर्कोतिर जान्थ्यो। एक दिन एउटा सानो निलो माछा उसको पछि पछि आइरह्यो। इन्द्रेणी माछालाई छोड्दै छोडेन। पख न इन्द्रेणी माछा, मलाई पनि पख न, कति छिटो गएको, उसले भन्यो। प्लिज प्लिज, कृपया मलाई तिम्रो एउटा टल्कने कत्ला देऊ न। तिमीसँग कतिवटा छन् प्लिज? तिमीले मसँग मेरो एउटा झल्किने कत्ला मागेको? को तिमी बदमास, म नजिके नआऊ, तिमी जाऊ यहाँबाट भनेर एकदम झोक्किँदै इन्द्रेणी माछा करायो। स्तब्ध र दुःखी भएर त्यो निलो माछा त्यहाँबाट गयो। उसलाई एकदमै दिक्क लाग्यो र उसले सबै साथीहरूलाई के भयो भनेर विस्तृत रूपमा बताइदियो। त्यो दिनदेखि इन्द्रेणी माछा नजिकै कोही पनि आउन रुचाएनन्। उनीहरूले इन्द्रेणी माछालाई देख्ने बित्तिकै अर्कोतिर पौडन थाले। मेरो यस्तो सुन्दर झल्कने कत्लाहरूको के मतलब त यदि कसैले पनि यिनीहरूलाई देख्दैनन् र बयान गर्न सक्दैनन् भने? अब ऊ समुद्रभरिकै एक्लो माछा भयो। ऊ एकदमै दुखी हुन थाल्यो। एक दिन उसले तारे माछालाई आफ्नो मनको कुरा सबै भन्यो। म यस्तो सुन्दर छु, मलाई किन कसैले पनि मन पराउँदैनन् भनेर सोध्यो। त्यो प्रश्नको त मसँग जवाब छैन, तारे माछाले भन्यो। तर तिमीले यो मुगाको चट्टान पार गरेर अर्कोतिर गयो भने एउटा एकदम गहिरो गुफा भेट्छौ र त्यहाँ एउटा एकदमै बुद्धिमान अक्टोपस छ। उसले तिमीलाई सहयोग गर्न सक्छ कि? इन्जेरी माछा त्यो गुफामा पुग्यो तर यस्तो अँध्यारो थियो कि उसले केही पनि देख्न सकेन। अनि एक्कासी दुईवटा आँखाले उसलाई हेरिरहेको देख्यो। बिस्तारै त्यो अँध्यारो गुफाबाट अक्टोपस बाहिर निस्किन्। गहिरो स्वरमा अक्टोपसले भनिन्, म तिम्रो बाटो हेरिरहेको थिएँ, तिमीलाई कुरिरहेको थिएँ। समुद्रका छालहरूले मलाई तिम्रो कथा सुनाइसकेका छन्। तिमीलाई मैले दिने अर्थ यो हो, राम्ररी सुन। समुद्रको हरेक माछालाई तिम्रे तिम्रो टल्कने कत्ला एक एकवटा बाँडिदेऊ। त्यसपछि तिमी समुद्रको सबैभन्दा सुन्दर माछा त हुँदैनौ, तर तिमी कसरी खुसी हुने भन्ने कुरा जान्ने हुन्छौ।
म त सक्दिन,
इन्द्रेणी माछाले बोल्न सुरु गर्यो। तर अक्टोपस त मसीको एउटा कालो बादल पछाडि बिलाइसकेको थियो।
मेरो कत्ला दिने रे, मेरो यस्तो सुन्दर कत्लाहरू कहिले पनि दिन्न। यी कत्लाहरू भएन भने म कसरी खुसी हुन सक्छु?
एक्कासी इन्द्रेणी माछाले कसैको पखेटाले उसलाई हलुकासँग छोएको जस्तो लाग्यो। यसो फर्केर हेर्दाखेरि त उसले सानो निलो माछालाई देख्यो।
इन्द्रेणी माछा, प्लिज प्लिज कृपया तिमी नरिसाउ न, खालि एउटा मात्र तिम्रो झल्किने कत्ला मलाई देऊ न प्लिज।
इन्द्रेणी माछा अकमकायो। एउटा मात्रै सानो कत्ला, सानो झल्किने कत्ला उसलाई दिएर त मलाई त खास फरक हुँदैन, सोच्यो उसले। एकदम होसियार भएर इन्द्रेणी माछाले आफ्नो एउटा सबैभन्दा सानो झल्किने कत्ला झिकेर निलो माछालाई दियो।
थ्याङ्क यू, धन्यवाद, म कस्तो खुसी छु भन्दै पानीमा खेल्दै
निलो माछाले त्यो झल्किने कत्ला लिएर आफ्नो रङ्गी चङ्गी निलो हरियो प्याजी कत्लाहरूको बीच त्यसलाई घुसार्यो। इन्द्रेणी माछालाई अब एउटा अचम्मको अनुभव भयो। धेरै बेरसम्म उसले त्यो सानो निलो माछालाई दङ्ग परेर समुद्रको यताउता पौडेर ऊ नजिकै बसेको हेरिरह्यो। सानो निलो माछा आफ्नो कत्ला टल्काउँदै फुत 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 गर्दै समुद्रको यताउति जान थाल्यो। त्यही भएर केही समयमै इन्द्रेणी माछाको वरिपरि सबै माछाहरू आएर घेरे। अब उनीहरू सबैलाई एउटा टल्किने कत्ला चाहिने भयो। इन्द्रेणी माछाले उसको टल्किने कत्लाहरू दायाँ बायाँ यताउति सबैलाई दिन थाल्यो। अनि उसले जति दियो ऊ त्यति नै खुसी हुन थाल्यो। अनि आफू वरिपरिको पानीमा सबै झल्कने माछाहरू दङ्ग परेर पौडिरहेको देख्दाखेरि ऊ दङ्ग पर्यो। अब बल्ल ऊ आफ्नै मान्छेहरूको बीच भएको जस्तो लाग्यो। उसले आफ्नो घर पायो। अन्तमा इन्द्रेणी माछासँग खालि एउटा मात्रै टल्कने कत्ला बाँकी भयो। उसको सबैभन्दा कीमती सम्पत्तिहरू त सबै उसले दिइसकेको थियो, तैपनि ऊ एकदम खुसी थियो।
आऊ इन्द्रेणी माछा, आऊ हामीसँग खेल्न आऊ, सबैले उसलाई भन्न थाले।
म आए भन्दै इन्द्रेणी माछा दङ्ग परेर डुबुल्की मार्दै उनीहरूतिर पुग्थ्यो र अब सधैँ सबैजना सँगै खेल्न थाले।
अरू माछाहरू भन्दा इन्द्रेणी माछा कसरी फरक थियो? अरू माछाहरूले खेल्न आऊ भन्दा इन्द्रेणी माछाले के गर्थ्यो?
निलो माछा किन दुखी भयो? इन्द्रेणी माछा किन एक्लो र दुखी भयो?
अक्टोपसले इन्द्रेणी माछालाई के सल्लाह दियो त? अन्तमा इन्द्रेणी माछाले सबै टल्कने कत्ला दिँदा पनि ऊ किन खुसी भयो?
अब हामी शब्द गाँसौ भन्ने खेल खेल्छौ। के तपाईँले आफ्नो परिवारका कोही सदस्यलाई बोलाइसक्नु भयो त? छैन भने छिटो बोलाउनुहोस् है।
सबैभन्दा पहिला खेल खेल्ने दुई खेलाडी आमुन्ने सामुन्ने भएर बस्नुहोस् र खेल कसबाट सुरु गर्ने भनी सल्लाह गर्नुहोस्।
यो खेलमा हामीले कुनै एउटा शब्द भन्छौ र खेल सुरु गर्ने खेलाडीले उक्त शब्दसँग सम्बन्धित अर्को एउटा शब्द भन्नुपर्छ र दोस्रो खेलाडीले पहिलो खेलाडीले भनेको शब्दसँग सम्बन्धित अर्को शब्द भन्नुपर्छ। पहिलो खेलाडीले पुन दोस्रो खेलाडीले भनेको शब्दसँग सम्बन्धित अर्को शब्द भन्नुपर्छ। यसरी यो खेल निरन्तर गरिरहनुपर्छ जबसम्म खेलाडीसँग शब्द सकिँदैन। जुन खेलाडीले शब्द भन्न सक्दैन उसको हार हुन्छ।
सबैभन्दा पहिला एउटा उदाहरण सुन्नुहोस् र पछि खेल खेल्नुहोस् है। हाम्रो शब्द रहेको छ दशैं, पिङ,
डोरी,
जुट,
बोरा,
चामल,
खेत,
तरकारी,
आलु,
बोक्रा,
सुन्तला,
गुलियो,
चिनी,
चिया,
चियापत्ती,
इलाम,
जिल्ला।
यसरी खेलमा अघिल्लो शब्दसँग सम्बन्धित शब्दहरू गाँस्दै जानुपर्छ है। खेल्ने तरिका बुझ्नुभयो त? ल अब खेल सुरु गरौँ है त।
हाम्रो शब्द रहेको छ असार।
कसले जित्नुभयो त? कि खेल चालु नै छ?
अब फेरि अर्को एक शब्द है, चन्द्रमा।
खेल कस्तो लाग्यो? आफ्नो परिवारका अन्य सदस्यहरूसँग पनि यो खेल खेल्नु होला है।
भाइ बहिनीहरू, कविता वाचनको खण्डमा आज हामीले पाठ गर्न लागि असार कविताका कवि भुवन हरि सिग्देल हुनुहुन्छ। उहाँ प्रसिद्ध कवि हुनुहुन्छ। उहाँको यस कविताले असार महिनाको चहल पहललाई अति नै राम्रोसँग दर्शाएको छ। गुडु डुडु मेघ उर्लेर आएको छ, दिन पनि धमिलो छ, आकाश ढप्प ढाकिएको छ, आकाशमा बिजुली चम्कँदैछ, सिमसिम पानी बर्सँदा सूर्यको सेखी पनि झरेको छ भनेर कविले असारको सुन्दर दृश्य प्रस्तुत गर्नुभएको छ।
खेतको माटो लितपत गलेको छ, सडकभरि पानीले गर्दा बाटो पनि छैन, हहहह गर्दै बेतको लौरीले डङ डङ पिट्दै हली गोरु जोत्दैछ, दुईतिर असारे जुहारी गीत चलिरहेको छ, छुपु छुपु गर्दै धान रोपिँदैछ, तर यस्तो बेलामा पनि समयसँग काम नगरे बिउ नरोपी असारलाई व्यर्थ फाले, अर्थात् श्रम नगरे हातमा केही आउँदैन र हार मात्र हुन्छ भन्ने सत्यलाई कविले राम्रोसँग व्यक्त गर्नुभएको छ। यो कविता मालिनी छन्दमा लेखिएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर यो कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
असार, कवि भुवन हरि सिग्देल। गुरु रुरु गुरु डुम डुम मेघ उर्लेर आयो, दिन पनि धमिलो भो, ढप्प आकाश छायो, झललल बिजुली लौ चम्कियो, झिल्ल कस्तो पट पट टट गर्दै फुट्छ संसार जस्तो, सिम 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 पानी बर्सदा रुख पात, मुजुर सरह नाचे वायु का साथ साथ, तप 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 खस्थे तपकिनी पात देखी, अब त खतम भइगो सूर्यको ताप सेखी, लितपित छ गलेको खेतको आज माटो, सडक भर छ पानी छिप छिपे छैन बाटो हाहा 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 गोरु भन्छ जोत्ने हलीले डङ्गा 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 पिट्दै बेतलौरी छडीले दुई तरफ जुहारी गीत मीठो असारे मधुर लय मिलाए अर्थले घोच पारे छुप 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 गर्दै धान रोप्ने छ बेला मुसु 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 लाठे मुस्किँदै झर्छ मेला समयसँग गरौँ है कामको सन्धि हामी पल पल छुट्टी हाल्छन् कालको वेश छामी बिउ बिजन रोपी व्यर्थ फाले असार श्रम लगन बिनाता हात के लाग्छ हार श्रम लगन बिनाता हात के लाग्छ हार
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है यसपटक चाहिँ यो कविता कक्षा पाँचका विद्यार्थी आदाना राज्यलक्ष्मी शाहले वाचन गर्दै हुनुहुन्छ
असार कवि भुवन हरि सिग्देल गुडुडुडु गुडुडुङडुङ मेघ उड्लेर आयो दिन पनि धमिलो भो ठप्प आकाश छायो झललल बिजुली लौ चम्कियो छिल्ल कस्तो पट पट टट गर्दै फुट्छ संसार जस्तो सिम 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 पानी वर्षदा रुख पात मुजुर सरह नाचे वायुका साथ साथ तप 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 खस्थे तप्किने पात देखी अब त खतम भइगो सूर्यको ताप सेखी लितपित छ गलेको खेतको आज माटो सडक भर छ पानी छिपछिपे छैन बाटो हहहहह गोरु फन्छ जोत्ने हलीले डङ्ग 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 पिट्दै बेतलौरी छडीले दुई तरफ जुहारी गीत मिठो असारे मधुर लय मिलाए अर्थले घोच पारे छुपु 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 गर्दै धान रोप्ने छ बेला मुसु 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 लाठे मुस्किँदै झर्छ मेला समयसँग गरौँ है कामको सन्धि हामी पल पल छुटी हाल्छन् कालको वेश छामी बिउ बिजन नरोपी व्यर्थ फाले असार श्रम लगन बिनाता हात के लाग्छ हार श्रम लगन बिनाता हात के लाग्छ हार
तपाईहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ
भाइ बहिनीहरू हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ
श्रोतावृन्द आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला धन्यवाद